तपाईँ साप्ताहिक बाइबल पाठ प्लेनफिल्ड क्रिस्चियन साइन्स चर्च स्वतन्त्रबाट सुन्दै हुनुहुन्छ। त्यो अमेरिकाको प्लेनफिल्ड न्यू जर्सीमा अवस्थित छ। थप जानकारीको लागि कृपया हाम्रो वेबसाइट भ्रमण गर्नुहोस् www.plainfieldcs.com। यो लागि पाठ हो आइतबार सोम 2 गते 2023। विषय अवास्तविकता स्वर्णपाठ उत्पत्ति। परमेश्वरले आफूले सृष्टि गरेका प्रत्येक चिजको निरीक्षण गर्नुभयो अनि सबै असल लाग्यो। उत्तरदायी पढाए एफिसी अनि ज्योति नै हो जसले हरेक कुरो प्रत्यक्ष पार्छ। त्यसैले हामी भन्छौँ अजाग हे निदाएकाहरू हो, मृत्युबाट उठ अनि तिमीहरूमाथि ख्रिष्ट चम्कुनु हुनेछ। यसकारण तिमीहरू कसरी ज्याउँछौ त्यसबारे खुबै सतर्क हो। मूर्खहरू जसको नबाँच तर बुद्धिमानी पूर्वक बाँच्छ। हामीले बाँचेका दिनहरू खराब छन्, यसर्थ आफ्नो समयलाई सुकर्म गर्नमा लगाऊ। यसर्थ मूर्ख नबन, सट्टामा प्रभुले तिमीलाई के गराउन चाहनुहुन्छ बुझ। दाख रस खाएर नमा, त्यसले तिम्रो आत्मिकताको नाश गर्नेछ। आत्माले परिपूर्ण हो, आपसमा भजन स्तुति र आत्मिक गीतहरू सुनौ। प्रभुलाई आफ्नो हृदयमा संगीत बनौ। सधैँ सबै कुराको लागि पिता परमेश्वरलाई धन्यवाद दे। हाम्रो प्रभु येशु ख्रिस्टको नाममा उहाँलाई धन्यवाद दे। एक अर्कालाई मान्नु इच्छुक हौ किनकि तिमीहरू ख्रिस्टलाई आदर गर्छौ। पाठ सेरमन बाइबलबाट भजन संग्रह। परमप्रभु मेरो गोठाला हुनुहुन्छ, मलाई खाँचो परेका सबै थोकहरू पाउनेछु। उहाँले मलाई हरियो घाँसको चौरमा सुताउनुहुन्छ। उहाँले मलाई शान्त तलाउतिर लानुहुन्छ। उहाँले आफ्नै नामको लागि मेरो आत्मामा नयाँ शक्ति दिनुहुन्छ। उहाँ साँच्चै नै असल हुनुहुन्छ भन्ने देखाउनलाई उहाँले मलाई धार्मिकताको बाटोतर्फ बोलाउनुहुन्छ। यदि म चिहान भन्दा पनि अन्धकार खाली भएर हिँडे पनि डरले रातभरि पनि रत्सने छैन। किनभने हे परम प्रभु तपाईँ मसँग हुनुहुन्छ। तपाईँको लाठी र लौरोले मलाई सान्त्वना दिदछ। हे परम प्रभु तपाईँले मेरो शत्रुहरूका समक्ष मेरो निम्ति भोजन तयार पारिदिनुभयो अनि तपाईँले मेरो शिरमा तेल हाल्नुभयो। मेरो कचौरा चुलिन्छ र पोखिएर बगिरहनेछ। मेरो जीवनको अन्तसम्म करुणा र भलाइ मसँगै रहनेछ अनि म परम प्रभुको मन्दिरमा सधैँको निम्ति बस्नेछु। याकुब मेरा प्रिय भाइ बहिनीहरू मूर्ख नबन्न। उपदेशक म जान्दछु परमेश्वरले जे घटित गर्नुहुन्छ त्यो सदा गर्छ नै। मानिसले परमेश्वरको कामलाई एक रति बढाउन पनि सक्दैनन् र एक रति घटाउन पनि सक्दैनन्। परमेश्वरले यस्तो यसकारण गर्नुभयो कि मानिसहरूले उहाँको आदर गरून्। राजा अग्नवक्ताहरूका समूह मध्ये एउटाकी पत्नीले एलिसालाई यसो भनेर विन्ती गरिन्, तपाईँको दास मेरो पति अहिले मरे। तपाईँलाई थाहै छ कि उनले परमप्रभुको सम्मान गर्दथे, तर उनले एकजना मानिसको ऋण लिएका थिए र अहिले त्यो मानिसले मेरो दुईजना छोराहरूलाई लिन र तिनीहरूलाई आफ्नो दास बनाउन आइरहेको छ। एलिसाले जवाफ दिए, म कसरी तिम्रो मद्दत गर्न सक्छु? मलाई भन, तिमीसँग घरमा के छ? आमाले भनी, मसित घरमा केही छैन, मसित एउटा बाटोमा भद्रक्षको तेल मात्र छ। तब एलिसाले भने, जाऊ र आफ्ना सबै छिमेकहरूबाट कचौराहरू मागेर ल्याऊ, सबै कचौराहरू खाली हुनुपर्छ, धेरै कचौराहरू ल्याऊ, त्यसपछि आफ्नो घर जाऊ अनि ढोकाहरू बन्द गर, तिमी र तिम्रा छोराहरू मात्र भित्र हुनेछौ। तब सबै दि भाँडाहरूमा तेल खन्यो, भाँडाहरू भर अनि तिनीहरूलाई बेग्लै ठाउँमा राख। यसकारण हाइमाई एलिसाबाट विदा लिएर आफ्नो घर गए अनि ढोका खुनी। घरभित्र ऊ र उसका छोराहरू मात्र थिए। उसका छोराहरूले उसको नजिक भाँडाहरू ल्याए अनि उसले तेल भरि, उसले धेरै भाँडाहरू भरि। अन्तमा उसले आफ्नो छोरालाई भने, मलाई अर्को भाँडा दे। तर सबै भाँडाहरू भरिएका थिए। छोराहरू मध्ये एकजनाले आमालाई भन्यो, अरू भाँडा छैन। त्यस बेला आमखोरामा तेल सकिएको थियो। तब आमाले परमेश्वरका जनलाई के भयो भनी, एलिसाले उसलाई भने, जब तेल बेच अनि बेचेपछि आफ्नो ऋण तिर्ने काम गर, तिमी र तिम्रा छोराहरू रहेको रुपियाँमा गुजारा गर्न सक्छौ। येशूले गालिलका सबै ठाउँहरूमा यात्रा गर्नुभयो। उहाँले तिनीहरूको सभाघरहरूमा सिकाउन लाग्नुभयो अनि स्वर्गको राज्यको बारेमा सुसमाचार प्रचार गर्नुभयो। उहाँले मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक कमजोरीहरूलाई निको पार्नुभयो। ती मानिसहरूसँग एउटी हेमाई पनि थिए। त्यस हेमाईलाई 12 वर्ष अघिदेखि रगत बग्ने व्यथा थियो। त्यो हेमाई खुबै पीडित थिए। धेरै वैद्यहरूले त्यसको उपचार गरे। आफ्ना भए जति सबै सम्पत्ति त्यसले खर्च गरेकी थिए, तर उसमा सुधार पटक्कै आएन। त्यसको व्यथा अझ बिग्रदै गयो। त्यस हेमाईले येशूको बारेमा सुनेकी थिए। मानिसहरूको भिडबाट भएर गई त्यस स्त्री पछिल्तिरबाट येशू कहाए अनि उहाँको वस्त्र छो। त्यसले विचार गरे, यदि मैले उहाँको वस्त्र मात्र पनि छुन पाए भने म जाति हुन सक्छु। अनि जब त्यसले उहाँको वस्त्र छोए, तत्कालै रगत बग्न बन्द भयो। त्यस मैले आफ्ना सारा जीव नै व्यथा मुक्त भएको अनुभव गरे। अनि येशूले आफूबाट शक्ति संचार भइरहेको अनुभव गर्नुभयो। उहाँ रोकिनु भयो अनि मिनतर्फ फर्कनु भयो। अनि उहाँले सोध्नु भयो, कसले मेरो वस्त्र छोयो? चेलाहरूले येशूलाई भने, तपाईँको वरिपरि यति विघ्न मानिसहरू छन्, तपाईँलाई खेल्दैछन्, तर तपाईँ सोध्नुहुन्छ मलाई कसले छोयो? तर येशूले त्यो छुने मानिसलाई पत्ता लगाउन घरि घरि हेर्न लाग्नुभयो। त्यस एमाईले आफू निको भएको ठानी। अनि त्यो अनि येशूको चरणमा गोप्ती त्यो डरले काँपिरहेकी थिए। त्यसले सारा सत्य येशूलाई सुनाए। येशूले त्यस एमाईलाई भन्नुभयो, स्त्री, तिमी निको भयो किनभने तिमीले विश्वास गर्यो। शान्ति सिद्ध नौ, अब तिमी तिम्रो रोगबाट मुक्त भयो। लुका। अर्को दिन येशू नाइन भन्ने सहरमा जानुभयो। उहाँका चेलाहरू र धेरै मानिसहरू पनि उहाँसँगै गएका थिए। जब येशू सहरको फाटक नजिक पुग्नुभयो, उनले मुर्दा लगिरहेको देख्नुभयो। एउटी विधवाको एउटै भएको छोरो मरेको थियो। जब लास लगिरहेको थियो, सहरका धेरै मानिसहरू ती विधवासँग थिए। जब प्रभु येशूले तिनलाई देख्नुभयो, उहाँ त्यस विधवाको निम्ति हृदयबाट दुखी हुनुभयो र तिनलाई भन्नुभयो, नरेन। येशू सब पेटिकाको नजिक पुग्नुभयो अनि त्यसलाई छुनुभयो। लास लगिरहेका मलामीहरू तक्क अडिए। उहाँले त्यो मरेको केटोलाई भन्नुभयो, युवक, म तिमीलाई भन्दछु, त्यसपछि त्यो मरेको केटो तत्कालै उठेर बस्यो अनि बात गर्न सुरु गर्यो। येशूले त्यस केटोलाई त्यसको आमालाई सुम्पिदिनुभयो। सबै मानिसहरू छक्क परे अनि यसो भन्दै परमेश्वरको प्रशंसा गरे। एउटा महान अग्मवक्ता हामी कहाँ आउनु भएको छ? अनि तिनीहरूले यो पनि भन्दै थिए, परमेश्वरले आफ्ना प्रजाहरूको हेरचाह गरिरहनु भएको छ। यो अनन्त जीवन हो। मानिसहरूले तपाईँलाई मात्र साँचो परमेश्वर भनेर चिनुन् र येशू ख्रीष्टलाई चिनुन् जसलाई तपाईँले पठाउनु भयो। भजन संग्रह। हे परम प्रभु, तपाईँको प्रशंसा होस्। मलाई तपाईँको विधिहरू सिकाउनुहोस्। म तपाईँको ज्ञानपूर्ण विधिहरूको बारेमा बताउनेछु। म अरू केही भन्दा तपाईँको करार नै अध्ययन गर्दा आनन्द पाउँछु। म तपाईँको विधि विषयमा चर्चा गर्नेछु। म तपाईँको जिउने पथको अनुसरण गर्नेछु। म तपाईँको नियमहरूमा रमाउनेछु। म तपाईँका वचनहरू भुल्ने छैन। मेरो निम्ति राम्रो गर्नुहोस् ताकि म बाँच्न सकु अनि तपाईँको आज्ञा पालन गर्नेछु। हे परम प्रभु, मेरो आँखाहरू उघारी दिनुहोस् ताकि तपाईँका शिक्षाहरू हेर्न सकु अनि तपाईँका चमत्कारी कार्यहरू अध्ययन गर्न सकु। भजन संग्रह। मेरो आत्मा परम प्रभुको प्रशंसा गर, प्रत्येक मेरो अङ्गले उहाँको पवित्र नाउँको गुणगान गर्दछ। हे मेरो आत्मा परम प्रभुको प्रशंसा गर अनि नबिर्सी कि उहाँ नै वास्तवमा कृपालु हुनुहुन्छ। परमेश्वरले हाम्रा सारा पापहरू क्षमा गरिदिनुहुन्छ। उहाँले हाम्रा सारा रोगहरू निको पारिदिनुहुन्छ। परमेश्वरले जिहानबाट हाम्रो जीवन बचाउनुहुन्छ अनि हामीलाई उहाँले प्रेम र दया गर्नुहुन्छ। अनि परमेश्वरले हाम्रो पापहरू पूर्व र पश्चिम टाढा टाढा रहे जस्तो टाढो राखिदिनुभयो। परम प्रभुले प्रत्येक थोक प्रत्येक ठाउँमा बनाउनु भयो। परमेश्वरले प्रत्येक ठाउँमा भएका सबै थोकहरूमा राज गर्नुहुन्छ अनि ती सबै थोकहरूले परम प्रभुको गुण गाउनु पर्छ। हे मेरो प्राण, परम प्रभुको गुणगान गर। म क्रिस्टियन साइन्स टेक्स्ट बुक साइन्स एन्ड हेल्थ म्याथिक बेकर एडीद्वारा धर्मशास्त्रको लागि कुञ्जी बाइबलबाट सहयोगी अंशहरू पढ्छु। विज्ञान र स्वास्थ्य। सबै वास्तविकता ईश्वर र उहाँको सृष्टिमा छ, सामञ्जस्यपूर्ण र अनन्त। उहाँले जे सृष्टि गर्नुहुन्छ त्यो असल छ र उहाँले बनाएका सबै बनाउनुहुन्छ। हामीले सिक्नु पर्छ कि दुष्ट भनेको भयानक छल र अस्तित्वको अवास्तविकता हो। दुष्टता सर्वोच्च हुन्न, राम्रो असहाय छैन, न त पदार्थको तथाकथित नियमहरू प्राथमिक छन् र आत्माको व्यवस्था माध्यमिक छन्। यो पाठ बिना हामीले सिद्ध पिता वा मानिसको ईश्वरीय सिद्धान्तलाई गुमाउँछौ। त्रुटि सधैँ त्रुटि हो, यो कुनै कुरा होइन। जीवनको कुनै पनि कथन जीवनको गलत धारणाबाट पछ्याएको गलत छ, किनकि यो जीवनको तथाकथित स्वार्थको कुनै ज्ञानको अभावमा, यसको उत्पत्ति वा अस्तित्वको कुनै ज्ञानको अभाव हो। नश्वर आफ्नो भ्रूण र शिशु अस्तित्वको बारेमा बेहोश छ, तर जब ऊ अर्को झुटो दाबीमा बढ्दै जान्छ त्यो आत्मसचेत विषयको उसले भन्न सिक्छ, म कोही हो तर मलाई कसले बनायो? त्रुटिले जवाफ दिन्छ, भगवानले तपाईँलाई बनाउनु भयो। त्रुटिको पहिलो प्रयास भनेको पापमय र नश्वरको सृष्टिलाई परमेश्वरमा दोष लगाउनु हो र हो, तर असीम दिमागले यस्तो गलत विश्वासलाई शून्यमा राख्छ। येशूले परमेश्वर र उहाँको सृष्टिको यो विपरीतलाई हामी भन्दा राम्रोसँग परिभाषित गर्नुभयो जब उहाँले भन्नुभयो, उहाँ झुटो हो र यसको पिता हो। व्याली अवस्था नम्रता अन्धकार म मृत्युको छायाको उपत्यकामा हिँड्दा पनि म कुनै खराबीसँग डराउने छैन। भजन संग्रह 23:4 बाटपूर्ण स्वर अर्थमा अँध्यारो भए पनि दिव्य जीवन र प्रेमले यसलाई उज्यालो बनाउँछ। नश्वर विचारको अशान्ति मृत्युको डर र त्रुटिको कथित वास्तविकतालाई नष्ट गर्दछ। क्रिस्टियन विज्ञान विरोधाभासपूर्ण अर्थले उपत्यकालाई कोपिला बनाउँछ र गुलाबको रूपमा फुल्छ। बिमार र त्रुटिलाई हाम्रो मास्टरले जस्तै वर्गीकृत गर्नुहोस् जब उहाँले बिरामीको बारेमा कुरा गर्नुभयो जसलाई सैतानले बाँधेको छ र मानव मानिसको विश्वासमा काम गर्ने सत्यको जीवन दिने शक्तिमा त्रुटिको लागि एक सार्वभौम एन्टिडोट फेला पार्नुहोस्। एउटा शक्ति जसले खोल्छ कारागारका रोकाहरू जसलाई बाँधिएको छ र बन्दीहरूलाई शारीरिक र नैतिक रूपमा स्वतन्त्र बनाउँछ। जब रोग वा पापको भ्रमले तपाईँलाई प्रलोभनमा पार्छ परमेश्वर र उहाँको विचारमा दृढतापूर्वक टाँच्नुहोस्। तपाईँको विचारमा उहाँको समानता बाहेक अरू केहीलाई अनुमति नदिनुहोस्। पदार्थ र यसको पाप रोग र मृत्युको दावीहरू परमेश्वरको विपरीत छन् र उहाँबाट उत्पन्न हुन सक्दैन। त्यहाँ कुनै भौतिक सत्य छैन। भौतिक इन्द्रियहरूले ईश्वर र आध्यात्मिक सत्यको कुनै ज्ञान लिन सक्दैनन्। मानव विश्वासले धेरै आविष्कारहरू खोजेको छ तर ती मध्ये कुनै पनि ईश्वरीय विज्ञानको ईश्वरीय सिद्धान्त बिनाको समस्या समाधान गर्न सक्दैन। भौतिक परिकल्पनाहरूबाट कटौतीहरू वैज्ञानिक छैनन्। तिनीहरू वास्तविक विज्ञानबाट भिन्न छन् किनभने तिनीहरू ईश्वरीय कानूनमा आधारित छैनन्। ईश्वरीय विज्ञानले भौतिक इन्द्रियहरूको झुटो गवाहीलाई उल्टाउँछ र यसरी त्रुटिको जगलाई च्याच्छ। तसर्थ विज्ञान र इन्द्रियहरू बीचको शत्रुता र इन्द्रियका त्रुटिहरू नमेटिएसम्म पूर्ण समझ प्राप्त गर्न असम्भव छ। पदार्थ र चिकित्सा विज्ञानको तथाकथित नियमहरूले नश्वरहरूलाई कहिल्यै पूर्ण सामञ्जस्यपूर्ण र अमर बनाएको छैन। आत्माद्वारा शासित हुँदा मानिस सामञ्जस्यपूर्ण हुन्छ। अत अस्तित्वको सत्यतालाई बुझ्नुको महत्व जसले आध्यात्मिक अस्तित्वको नियमहरू प्रकट गर्दछ। मानिस कहिल्यै बिरामी हुँदैन किनकि दिमाग बिरामी हुँदैन र पदार्थ हुन सक्दैन। झुटो विश्वास दुवै प्रलोभन र प्रलोभन पाप र पापी रोग र यसको कारण हो। रोगमा शान्त हुनु राम्रो हो, आशावादी हुनु अझै राम्रो छ। तर रोग वास्तविक हुन र सत्यले यसको देखिने वास्तविकतालाई नष्ट गर्न सक्छ भन्ने कुरा बुझ्नु सबैभन्दा राम्रो हो किनकि यो बुझाइ नै सर्वव्यापी र उत्तम उपाय हो। जबसम्म एक बिरामीलाई सही रूपमा भेटिएको छैन र सत्यले निष्पक्ष रूपमा जित्न सक्छ बिरामीलाई कहिल्यै जित्न सक्दैन। यदि भगवानले पाप रोग र मृत्युलाई नष्ट गर्नु भएन भने तिनीहरू नश्वरहरूको दिमागमा नष्ट हुँदैनन्। तर यो तथाकथित मनलाई अमर जस्तो लाग्छ। भगवानले गर्न नसक्ने कुरा मानिसले प्रयास गर्नु पर्दैन। यदि परमेश्वरले बिरामीहरूलाई निको पार्नु भएन भने तिनीहरू निको हुँदैनन् किनकि कुनै पनि कम शक्ति असीम सर्वशक्तिको बराबर हुँदैन। तर परमेश्वर सत्य जीवन प्रेम धर्मीहरूको प्रार्थनाद्वारा बिरामीहरूलाई निको पार्नुहुन्छ। शारीरिक इन्द्रियहरूले रोगहरूलाई वास्तविकताको रूपमा परिभाषित गर्छन्। तर धर्मशास्त्रले घोषणा गर्दछ कि भगवानले सबै बनाउनु भएको छ, जबकि भौतिक इन्द्रियहरूले भनिरहेका छन् कि पदार्थले रोग निम्त्याउँछ र दिव्य दिमागले यसलाई निको पार्न सक्दैन वा गर्दैन। भौतिक इन्द्रियहरूले भौतिक असत्य स्वार्थी वा अपमानित सबै कुराको उत्पत्ति र समर्थन गर्दछ। तिनीहरूले आत्मालाई माटोमा, जीवनलाई लिम्बुमा र सबै चिजहरूलाई क्षयको रूपमा नष्ट गर्नेछन्। हामीले भौतिक इन्द्रियको यो झुटलाई आत्मिक इन्द्रियको सत्यले मौन बनाउनु पर्छ। सबै तथाकथित रोगको कारण मानसिक एक नश्वर डर, गलत विश्वास वा अस्वस्थताको आवश्यकता र शक्तिको विश्वास हो। मन मानिसको जीवन रक्षा गर्न असहाय र नियन्त्रण गर्न असक्षम छ भन्ने डर पनि। यो अज्ञानी मानव विश्वास बिना कुनै पनि परिस्थिति दुःख उत्पन्न गर्नको लागि शक्तिहीन छ। यो रोगमा अव्यक्त विश्वास हो, साथै रोगको डर हो, जसले रोगलाई निश्चित परिस्थितिहरूसँग जोड्दछ र दुईलाई संयुक्त रूपमा देखा पर्दछ, जसरी कविता र संगीत मानव स्मृतिद्वारा मिलाएर पुनः उत्पादन गरिन्छ। रोगको कुनै बुद्धि छैन, अनायासै तिमीले आफैलाई कस्तो भोग्ने सजाय दियो। यसको बुझाइले तपाईँलाई यो आत्मवाक्यलाई कम्युन गर्न र प्रत्येक परिस्थितिलाई सत्यसँग भेट्न सक्षम बनाउँछ। रोगीलाई निको पार्ने तरिका रोगीलाई अवास्तविक बनाउनु हो भनी देखाउन सकिने भएकाले चिकित्सकलाई रोग वास्तविक देखिनु हुँदैन। हामीले सबै बिन्दुहरूमा स्पेक्ट्रल त्याग्नु पर्छ। हामीले अन्धविश्वासको कुनै चिजलाई स्वीकार गरिरहनु हुँदैन, तर हामीले यसमा सबै विश्वास त्यागेर बुद्धिमानी हुनुपर्छ। जब हामीले थाहा पाउँछौ कि त्रुटि वास्तविक छैन, हामी प्रगतिको लागि तयार हुनेछौ, पछाडि रहेका चिजहरूलाई बिर्सेर। मम्मी म्याकर बेकर एडीले चर्च म्यानुअलमा दिएको अनुसार तीनवटा दैनिक कर्तव्यहरू पर्छु। दैनिक प्रार्थना, प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ। तपाईँको राज्य होस्, ईश्वरीय सत्य, जीवन र प्रेमको शासन ममा स्थापित होस् र मबाट सबै पाप हटाउन र तपाईँको वचनले सबै मानिस जातिको स्नेह समृद्धि र तिनीहरूलाई शासन गर्न सक्छ। प्रेरणा र कार्यहरूको लागि नियम, न त दुश्मनी वा न केवल व्यक्तिगत अनुनोखले मदर चर्चका सदस्यहरूको मनोसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ र एक ईसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्। पापलाई हप्काउँदा साँचो भ्रातृत्व, परोपकार र क्षमामा यस चर्चका सदस्यहरूले दिन उकिर्नु पर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नु पर्दछ। भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट ड्युटी गर्न सतर्कता, यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन स्वयंलाई बचाउनु पर्छ र परमेश्वर, आफ्ना नेता र मानिस जाति प्रति आफ्नो दायित्वलाई बिर्सनु वा व्यवस्था गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ र न्याय गरिनेछ वा दोषी हुनेछ।